नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल असार महिनाको 23 गते शनिबार, श्रावण कृष्ण षष्ठी, तदनुसार जुलाई 8 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाले फरक फरक प्रसंगलाई मुख्य खबर बनाएका छन्। राष्ट्रिय विपद न्यूनीकरण बैठक, प्रशासनिक शास्ति अन्त्य गरौं भन्दै प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद जस्तो अत्यन्तै संवेदनशील विषयमा पनि झन्झटिलो प्रशासनिक जंजाल बनाएर नागरिकलाई शास्ति दिने कामको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय संसदको 11 बैठकलाई सिंहदरबारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राहत र पुनर्स्थापनामा मानवीय भावना सहितको तदारूकता देखिनुपर्ने बताउनुभयो। वहाँले विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यान्वयन सम्बन्धी केही गम्भीर प्रश्न रहेको उल्लेख गर्दै भन्नुभयो, किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौं, यी र यस्ता प्रश्नप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौं। वहाँले विपदको पूर्वानुमान र त्यस सम्बन्धी आवश्यक गृह कार्यबारे किन गम्भीर बन्दैनौं, किन हामी जहिले पनि वर्षाको समयमा आएर मात्र यसबारे छलफल र बहस गर्छौ, हामी विपदको उच्च जोखिममा रहेका बस्ती र सदरमुकामसम्म पुगेर विपदको प्रभाव राज्य र नागरिकको सहकार्यबाट बस्न सक्ने उपायबारे किन पर्याप्त अन्तर्क्रिया गर्दैनौ भन्दै प्रति प्रश्न गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी संरचना र सरोकारवाला निकायसँगको सम्बन्ध र सहकार्य औपचारिक को निष्कर्ष सुनाउँदै यसलाई जीवन्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले वर्षाको समय पूर्व नै उद्धार र राहत सम्बन्धी आवश्यक आधारभूत सामग्रीको बन्दोबस्त गर्न सुझाव दिनुभयो। वहाँले प्राकृतिक विपत्तिका बेला जनताको उद्धार र राहतलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले प्रशासकका रूपमा नभई जनताको सेवालाई सर्वोपरि मानेर काम गर्न सरकारवाला पक्षलाई निर्देशन दिनुभयो। स्वास्थ्यमा सहज पहुँच आवश्यक, उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति तथा स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हिजो सम्पन्न छैटौं सभालाई सम्बोधन गर्नुहुँदै वहाँले भन्नुभयो, स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रह रहित तथा आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्नेमा वहाँले जोर दिनुभयो। स्वास्थ्यमा सहज पहुँच आवश्यक उपशीर्षक दिँदै राष्ट्रिय विपद न्यूनीकरण बैठक, प्रशासनिक शास्ति अन्त्य गरौं प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। मान्छे बस्नै नसक्ने नमूना बस्ती शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। निलो जस्ता पाता एकनासका घर हेर्दै चिटिक्कको सुन्दर बस्ती, कालीकोटको रासकोट साथ पोखरीकोटको एकीकृत नमूना बस्ती देख्दा जो कोहीको मन लोभिन्छ। तर बाहिरबाट हेर्दा यो बस्ती जति सुन्दर र मनमोहक छ, भित्री कथा भने अर्कै छ। दुई वर्ष अघि नै बस्ती बने पनि अधिकांश घर खाली छन्। प्रदेश सरकारको सहयोगमा बस्ती बनाउने भनिए पनि रकम अपुग भएपछि स्थानीयले ऋण काटेर घर बनाए, तर पनि सबै कुरा पूर्ण भएन। अब न घर बेच्न मिल्छ, न त त्यसको उपभोग नै। मान्छे बस्नै नसक्ने नमूना बस्ती अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। दश वर्षमा पुनरावलोकन हुनुपर्ने आरक्षण व्यवस्था 16 वर्षदेखि यथावत शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। निजामती सेवा ऐनको दफा 7 को उपदफा 11 समावेशी पदपूर्ति सम्बन्धी व्यवस्था प्रत्येक 10 वर्षमा पुनरावलोकन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ, तर सीमान्तकृत समुदायको सशक्तिकरणका लागि राज्य संयन्त्रमा सहभागिता अभिवृद्धि गर्न लागू गरिएको आरक्षण व्यवस्था 16 वर्षदेखि यथावत छ। 2064 शुरू भएको सरकारी सेवामा आरक्षण सम्बन्धी व्यवस्थामा कुनै परिमार्जन भएको छैन। पुनरावलोकन नहुँदा राजनीतिक, आर्थिक र सामाजिक रूपमा उच्च वर्गमा पुगेका र तिनका सन्तानले आरक्षणको लाभ लिइरहेका छन्। आरक्षण सम्बन्धी नीति र कानून पुनरावलोकन गर्न सर्वोच्च अदालतको आदेश र आरक्षण सुविधामा दुरूपयोग बढ़ेको निष्कर्ष सहित व्यवस्था पुनरावलोकन गर्न राष्ट्रिय समावेशी आयोगले सुझाए पनि यसमा केही प्रगति भएको छैन। अन्तरिम संविधान 2063 अन्तर्गत निजामती सेवा ऐनमा संशोधन गरेर सरकारले आरक्षण व्यवस्था लागू गरेको थियो। आरक्षित कोठाको लाभ पाउनेहरूको खुल्लातर्फ पनि बलियो उपस्थिति उपशीर्षकमा नयाँ पत्रिका अगाडि लेख्छ। लोकसेवा आयोगमा आरक्षित कोटाको लाभ पाउने समूहको खुल्लातर्फबाट बलियो उपस्थिति देखिएको छ। गत 6 वर्षमा आरक्षण समूहबाट 9829 को संख्यामा सिफारिश भएका छन्, जबकि त्यही अवधिमा कुनै समूहका 9031 जना खुल्लाबाट सिफारिश भएका छन्। यसले आरक्षित समूहहरू खुल्लातर्फ पनि सक्षम हुँदै गएका देखाएको छ। आयोगको 6 वर्षको तथ्याङ्कमा आरक्षित महिला समूहमा आरक्षण सुविधा भन्दा खुल्लाबाट आउनेको संख्या धेरै छ। 3750 जना खुल्लाबाट सिफारिश हुँदा आरक्षणबाट सिफारिश सुनेको संख्या 3305 रहेको छ। अन्यमा भने आरक्षण सुविधाबाटै सिफारिश हुनेको संख्या बढ़ी भए पनि अन्तर न्यून छ। जनजाति समूहमा 2078 खुल्लाबाट सिफारिश हुँदा आरक्षणबाट 2406 र मधेसीमा 1891 खुल्लाबाट र 2042 समावेशीबाट सिफारिश भएका छन्। त्यस्तै दलिततर्फ खुल्लाबाट 470 र आरक्षणबाट 704, अपाङ्गता भएका समूहमा 201 खुल्ला र 387 आरक्षण र पिछड़िएको क्षेत्र अन्तर्गत 541 जना खुल्ला र 985 आरक्षणबाट सिफारिश भएका छन्। आरक्षण व्यवस्था पुनरावलोकन गर्न सर्वोच्च अदालतका 2 फैसला अर्को उपशीर्षक छ नयाँ पत्रिकामै। हाम्रो संविधानले विशेष व्यवस्था गरिनुपर्ने वर्गलाई व्यापक बनाएको परिप्रेक्ष्यमा हामीले पनि आरक्षणको व्यवस्थालाई लक्ष्य केन्द्रित र न्यायपूर्ण बनाउनु आवश्यक हुँदा संविधान तह आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेका कारण आरक्षण नचाहिने उपल्लो वर्ग तरमारा वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरूरी देखिन्छ। त्यसै गरी आरक्षणको लक्ष्य प्राप्त गर्न खोजेको उपलब्धि, समयावधि, अनुगमन र पुनरावलोकनको विषयमा स्पष्ट दृष्टिकोण निर्माण गर्नु आवश्यक छ। विभिन्न कारणबाट पछाडि परेका नागरिकको जीवनको वास्तविक भोगाईलाई जानकारीमा लिई वञ्चितीकरणको प्रकृति र यथार्थ अवस्था समेतलाई व्यक्तिगत तहमा समेत परख हुने व्यवस्था गर्दै निश्चित मानकको आधारमा जुन वर्ग र व्यक्तिका लागि आवश्यक हो त्यसमा पुग्ने र आरक्षित वर्गमा परेर पनि व्यक्तिगत र पारिवारिक उन्नति गरिसकेका र आरक्षणको सुविधा नचाहिने देखिएको उपल्लो तबकाका व्यक्तिहरू बाहेक गर्न सकिने यथार्थ परख व्यवस्था र प्रबन्ध गर्नुपर्छ। आरक्षण व्यवस्था पुनरावलोकन गर्न सर्वोच्च अदालतले 2077 पुस 1 र 2079 माघ 24 दुईवटा फैसला गरेको थियो। सांसद, मन्त्री सहित राज्यका उच्च पदमा रहेका व्यक्ति र तिनका सन्ततिलाई आरक्षण नदिनु समावेशी आयोगको सिफारिश छ। त्यसलाई पनि नयाँ पत्रिकाले यहाँ उल्लेख गरेको छ। आर्थिक रूपले सम्पन्न, राज्यका प्रतिष्ठित र उच्च पदमा रहेका व्यक्ति र तिनका सन्ततिलाई आरक्षणको सुविधा नदिनु, संघ र प्रदेशका सांसद भएका व्यक्ति, 1 वर्षभन्दा बढ़ी अवधि मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री भएका आमा बुवाका सन्तानलाई आरक्षण सेवा अन्तर्गत सेवा प्रवेशमा निषेध गर्नु, पति वा पत्नी मध्ये 1 वर्षमा 2 लाख भन्दा बढ़ी आयकर तिर्ने व्यवसायी, व्यापारी, उद्योगी वा डाक्टर, इन्जिनियर, वकिल जस्ता पेशेवर सेवा गर्ने बुवा आमाका सन्ततिलाई पनि आरक्षण नदिनु, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पछाडि परेका वर्ग वा व्यक्तिलाई विशेष व्यवस्था गर्नु, आर्थिक रूपमा सम्पन्नलाई आरक्षण नदिनु, 10 वर्षमा पुनरावलोकन हुनुपर्ने आरक्षण व्यवस्था 16 वर्षदेखि यथावत मुख्य शीर्षक दिँदै आरक्षित कोटाको लाभ पाउनेको खुल्लातर्फ पनि बलियो उपस्थिति, आरक्षण व्यवस्था पुनरावलोकन गर्न सर्वोच्च अदालतका दुई फैसला, समावेशी आयोगको सिफारिश, सांसद मन्त्री सहित राज्यका उच्च पदमा रहेका व्यक्ति र तिनका सन्ततिलाई आरक्षण नदिनु उपशीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। मूल्य पाउँदा केरा किसान दंग शीर्षकमा नागरिकले मुख्य खबर छापेको छ। चितवनको खैरहनी नगरपालिका दशका बुद्धिराम चौधरीले केरा खेती गर्न थालेको 8 वर्ष भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै वहाँ प्रत्येक वर्ष जस्तै आन्दोलित हुने गर्नुहुन्थ्यो। यसपालि भने वहाँ दंग हुनुभएको छ। 20 बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका चौधरी यसपालि अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग पर्नु भएको हो। गत वर्ष मूल्य नै नपाएर कोषको 1 रूपियाँले बेचियो, त्यतिकै खेर गयो। चौधरीले भन्नुभयो, यतिखेर 7 रूपियाँ कोसा केरा लिन व्यापारी बगानमै आइरहेका छन्। वहाँको बगानबाट आज भोलि दैनिक 1 गाड़ी केरा बिक्री भइरहेको छ। एउटा गाड़ीमा 25,000 कोसा केरा अट्ने वहाँले बताउनुभयो। वहाँले मालभोग र हरियो जातको जिनाइन केरा लगाउनु भएको छ। यसपालि केराको उत्पादन पनि राम्रो भएको वहाँको भनाइ छ। यसपटक रोग लागेन, हुरीले पनि ढालेन। वहाँले भन्नुभयो, अहिले कोसा पनि ठूला ठूला छन्, मूल्य पनि राम्रो छ। खैरहनी 10 र 7 मा वहाँका केरा बगान रहेका छन्। मूल्य पाउँदा केरा किसान दंग नागरिकको मुख्य खबरको शीर्षक हो यो। माथिल्लो कर्णाली जलविद्युत परियोजना जीएमआरले पायो अन्तिम मौका। गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जीएमआरले अन्तिम मौका पाएको छ। वित्तीय व्यवस्थापनका लागि 2079 असार 31 मा नेपाल सरकार मन्त्री परिषदले गरेको म्याद थपलाई अन्तिम म्याद मान्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। उक्त अवधिमा अदालतको अन्तरिम आदेशका कारण गुमेको समय समायोजन गर्न संवैधानिक इजलासले आदेशमा उल्लेख गरेको छ। गत वैशाख 24 गतेको फैसलाको पूर्ण पाठ सर्वोच्चले हिजो सार्वजनिक गरेको हो। माथिल्लो कर्णाली जलविद्युत परियोजना जीएमआरले पायो अन्तिम मौका गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। ओली चाहना सत्तारोहण कि संसद विघटन शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। प्रतिनिधि सभाको हिजो बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाउनु भएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिनुभयो। एमाले सहमतिमा नआएपछि प्रतिनिधि सभाको बैठक बस्न सकेन। कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री दाहालको अभिव्यक्ति विवादमा आएपछि वहाँलाई संसदमा आफ्ना भनाई राख्न दिनुपर्ने पक्षमा उभिए। यसमा सत्तासीन अन्य दलका सांसदले पनि समर्थन गरे, तर एमाले प्रधानमन्त्रीले स्पष्टीकरण दिए पनि सदन अवरूद्ध गर्ने बताएपछि सभामुख घिमिरेले सूचना जारी गरी आइतबार 1 बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्नुभयो। त्यस्तै एमालेको अवरोधका कारण हिजो बोलाइएको राष्ट्रिय सभा बैठक पनि स्थगित भयो। राष्ट्रिय सभामा शुक्रबार बजेटमाथिको छलफल अन्तर्गत मन्त्रालय गत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो। राष्ट्रिय सभा बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ। गत सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रथम सिंह इन नेपाल विमोचनका अवसरमा प्रधानमन्त्री दाहालले बोल्नु भएको कुरालाई लिएर एमाले उहाँको राजीनामा माग गर्दै बुधबारदेखि सदन अवरूद्ध गरिरहेको छ। प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म प्रतिनिधि सभा बैठक सञ्चालन हुन नदिने अडानमा प्रमुख प्रतिपक्षी एमाले पुग्दा त्यसले 2 वटा संकेत गरेको छ। एक राजनैतिक विश्लेषक बताउँछन्, ती विश्लेषकका अनुसार ती संकेत हुन्, पहिलो सत्तारूढ दलभित्रै समस्या छ वा एमाले माथि सरकारबाट प्रहार हुँदैछ, दोस्रो एमाले आफ्नो स्वार्थ विपरीतका केही विधेयक पारित हुन नदी संसद अधिवेशन अन्त्य गराउन वा प्रतिनिधि सभा विघटन गराउन चाहन्छ। ओली चाहना सत्तारोहण कि संसद विघटन नागरिकको अग्रपृष्ठको समाचार हो यो। यसै प्रसंगमा सरकार ढल्ने कुनै सम्भावना छैन सरकारका प्रवक्ताको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनु भएको छ। प्रेस सेन्टर नेपालले हिजो आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ न त सरकार ढल्ने कुनै सम्भावना छ। सरकार ढल्ने कुनै सम्भावना छैन सरकारका प्रवक्ताको भनाई हो यो। यता सदन खुलाउन शीर्ष तहमै संवाद गरिने नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरूद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ। विपक्षीहरूको अवरोधका कारण दुवै सदन भोलिसम्मका लागि स्थगित भएका छन्। प्रमुख सचेतक तहमा भएका संवादमा दलहरू आफ्नो अडानबाट टसमस नभएपछि सभामुख देवराज घिमिरेले शीर्ष तहमै छलफल गराउन पहल थाल्नु भएको हो। सदन खुलाउन शीर्ष तहमै संवाद गरिने नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटिभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। असार सकिँदैछ, बल्ल 26.71% भो रोपाई शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। वर्षेनी आकाशी पानीको भरमा पर्नु पर्दा यस वर्ष धान रोपाईको गति कम छ। अझै मुलुकभर कुल क्षेत्रफलको 73.29% बर्खे धान लगाउन बाँकी छ। मनसून ढिलाइ हुँदा असार सकिन लाग्दा पनि मुलुकभर बर्खे धान रोपाई 26.71% हाराहारीमा मात्रै भएको कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ, जबकि यही अवधिमा गत वर्ष 40.04% रोपाई भएको थियो। मुलुकभर बर्खे धान हुने क्षेत्रफल 13,57,816 हेक्टर रहेको छ। मन्त्रालयको पछिल्लो असार 21 गतेसम्मको तथ्याङ्क अनुसार कुल क्षेत्रफल मध्ये 3,62,625 हेक्टरमा मात्रै धान लगाइएको छ। अझै 9,95,191 हेक्टर क्षेत्रफलमा धान लगाउन बाँकी छ। असार सकिँदैछ, बल्ल 26.71% भो रोपाई शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। पशुपतिमा भेटियो 40 तोला सुन, यो शीर्षकको नागरिकको अग्रपृष्ठको। पशुपतिको ज्यासलमा करिब 40 तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाई गर्ने क्रममा हिजो बिहान करिब 40 तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा 3 वर्ष अघि जलहरी बनाइएको थियो। जलहरी बनाएको ठाउँमा सीसीटीभी पनि जडान गरिएको थियो। अख्तियारको टोलीले जलहरीको नाप जाँच गर्दा पनि सीसीटीभी जडान गरिएको थियो। जलहरी बनाएको 3 वर्षपछि सुनका टुक्रा कसरी भेटिए भन्ने प्रश्न उठेको छ। नाप जाँचपछि जलहरीमा आधा केजीभन्दा बढ़ी सुन अपुग्छ। उक्त विषयमा कोषका पदाधिकारीहरू छानबिनको घेरामा परिरहेका बेला हिजो बिहान 40 तोला सुन भेटिएको जनाइएको छ। पशुपतिमा भेटियो 40 तोला सुन नागरिकको अग्रपृष्ठको समाचार हो यो। कोशीमा मुख्यमन्त्री थापाद्वारा शपथ शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। कोशी प्रदेशका 5 मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका उद्धव थापाले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नियुक्ति विरूद्ध रिट दायर उपशीर्षकमा गोर्खापत्र लेख्छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर समेतको माग गर्दै नेकपा एमालेका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। कोशीमा मुख्यमन्त्री थापाद्वारा शपथ शीर्षक दिँदै गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। प्रश्नका चाङ छाडेर फर्किए कांग्रेस जिल्ला सभापति शीर्षक दिँदै कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। कांग्रेसका जिल्ला सभापतिहरूको दुई दिने भेला 14 बुधे आन्तरिक प्रतिबद्धता गर्दै हिजो सकिएको छ। प्रतिबद्धतामा के छन् भन्ने बारे पार्टीले सार्वजनिक गरेको छैन, तर देशभरबाट भेला भएका जिल्ला सभापतिहरू पार्टी नेतृत्वप्रति प्रश्न छोड्दै चुनौती बोकेर फर्किएका छन्। प्रश्नका चाङ छाडेर फर्किए कांग्रेसका जिल्ला सभापति, कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै विरोध शीर्षकमा कान्तिपुरकै अर्थपृष्ठमा समाचार छ। पक्षबाटै चर्को विरोध भएपछि प्रस्तुत भएको तीन साता बितिसक्दासम्म सुदूरपश्चिम प्रदेश सभामा बजेटका विषयमा छलफल शुरू हुन सकेको छैन। असार एकमा बजेट प्रस्तुत भएदेखि निरन्तर चर्को विरोध हुन थालेपछि प्रदेश सरकार अन्यलमा छ। सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै विरोध, कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। वन्यजन्तुबाट आफन्त गुमाए पनि संरक्षण अभियानमा कान्तिपुरले मुख्य खबर छापेको छ। ठाकुरबाबा नौ हात्तीसारकी 58 वर्षीय अमृता जोशीलाई 2066 असोज 26 रात सम्झिन पनि मन लाग्दैन। बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीको आक्रमणबाट त्यही रात श्रीमान ओम प्रकाश जोशीको मृत्यु भएको थियो। उनी मध्यवर्ती क्षेत्र परिषदका अध्यक्ष थिए। घटनाको केही दिनसम्म अमृतालाई जंगली जनावर सम्झेरै पनि रिस उठ्थ्यो। तिनैले आफ्नो सिउँदो पुछेका हुन् भन्ने जस्तो लाग्थ्यो, तर अहिले उनी चोरी शिकार नियन्त्रण र वन्यजन्तु संरक्षणमा सक्रिय छिन्। 10 वर्ष यता वन्यजन्तु पीड़ित एकल महिला सञ्जालको अध्यक्ष रहेकी उनलाई कान्छा छोराले सघाइरहेका छन्। वन्यजन्तुबाट आफन्त गुमाए पनि संरक्षण अभियानमा कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीको प्रपञ्च, आवेदन रद्द गर्न सी आसबा र ब्याङ्कमा जानै पर्ने राजधानीले मुख्य खबर बनाएको छ। घोराई सिमेन्ट इण्डस्ट्रीजले नेपाल धितोपत्र बोर्डले दिएको सुविधा लुपहोल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नगर्ने प्रपञ्च गरेको छ। सर्वसाधारणले चाहेमा 3 दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णय घोराईले लत्याउँदै पैसा फिर्ता नदिने झन्झटिलो प्रावधान राखेको छ। सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराईको प्रपञ्च, आवेदन रद्द गर्न सी आप्सा र ब्याङ्कमा जानै पर्ने राजधानीको मुख्य समाचारको शीर्षक हो यो। र गाउँभरि ज्वरो शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। कालीकोटको तिलागुफा 10, रूडु र राणावाडा गाउँमा एक सातादेखि फैलिएको ज्वरोका कारण 13 वर्षीय बालिका कर्मा थापाको मृत्यु भएको छ भने कम्तीमा 178 जना बिरामी परेका छन्। ज्वरोको प्रकोप फैलिएको गाउँ सदरमुकाम मानवबाट 18 कोष पश्चिम दक्षिणमा पर्छ। बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग, हातखुट्टा सुन्निने लगायतका लक्षण देखिएका छन्। गाउँभरि ज्वरो शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।